देशुपाची तपाईँलाई कार्यक्रममा स्वागत छ।
तपाईँलाई धन्यवाद, धेरै धन्यवाद।
हालसालै अनि शासकको श्याम कार्की तथा इन्दिरा कार्की पुरस्कार तपाईँको दर्शन भएबाद मा पाउनु भएको पुरस्कारको बारेमा केही भनिदिनुहुन्छ?
यो पुरस्कार त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राखेको पुरस्कार हो। यस अन्तर्गतको डाक्टर श्याम कार्की तथा इन्दिरा कार्कीको पुरस्कार चाहिँ भएबाद दर्शनको पुस्तकलाई प्राप्त भएको छ र यो पुरस्कार प्राप्त भएपछि मलाई एकदमै खुसी लाग्यो र यही पुरस्कारको कारणले तपाईँहरूसँग अमेरिकामा आएर भेट्ने मौका पाएँ र यसको लागि यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु।
तपाईँले भयवादको लागि 17 वर्षदेखि भयवादमा काम गर्दै आउनुभएको थियो र तपाईँको कृति चाहिने भर्खर 2013 प्रकाशित भयो, यो बिचमा चाहिँ तपाईँको खास काम कसरी भइरहेको थियो, कसरी 13 तपाईँ के गर्दै आइपुग्नु भयो, तपाईँको यात्राको बारेमा अलिकति भन्नु त।
हजुर, यो भयवाद सम्बन्धमा म साथीहरूसँग अन्तर्क्रिया छलफलहरू गर्थेँ कुनै पनि विषय निस्किँदाखेरि अनि कुनै पनि किसिमका घटनाहरूसँग पनि म त्यसलाई जोडाएर हेर्थेँ र यो बिचमा पनि एउटा 2007 दुई चारवटा कार्यक्रमहरू नेपालमा पनि गरी हामीले भयवाद सम्बन्धी एउटा कार्यक्रममा चाहिँ धारावासीहरू सञ्जीव उपेतीहरू अमर नेपाने ए सरी अमर नेम्बाङहरू भइरहेकाहरू पनि बोलेका छन्, खगेन्द्र सङ्ग्रह पनि छ, तपाईँले युट्युबमा पनि देख्न सक्नुहुन्छ, मैले युट्युबमा डाउनलोड पनि गरेका छु होइन। उहाँहरूले चाहिँ त्यतिखेरसम्ममा मेरो एउटा प्रयोग आदिवासी भन्ने चाहिँ ए होइन त्यतिखेरसम्म चाहिँ छलफल मात्रै भयो होइन, अनि काठमाडौँमा चाहिँ कार्यक्रमहरू गरियो अनि उहाँहरू चाहिँ भयवादको एउटा सिद्धान्त चाहिँ आयो तर पुस्तकमा आएको थिएन। छिट्टो रूपमा जस्तो 2005 चाहिँ एउटा टापु भन्ने पत्रिका सानो निस्केको थियो, त्यसमा मैले केही पोइन्टहरू राखेर भयवादको प्रारम्भिक घोषणा भनेर निकालेको थियौँ कि, अनि त्यो घोषणा र केही आर्टिकलहरूको आधारबाट चाहिँ काठमाडौँमा हाम्रा विद्वानहरूले चाहिँ दर्शन आयो त्यो सिद्धान्त साहित्यमा कसरी प्रयोग गर्ने भनेर उहाँहरूले चाहिँ भन्नुभयो। त्यस मैले साहित्यमा प्रयोग गर्नको लागि आदिवासी भनेर एउटा उपन्यास लेखेँ, त्यही पनि भने यस्तो सैद्धान्तिक रूपमा मैले व्याख्या गर्न सकिरहेको थिएन। अनि 2009 म काठमाडौँ नेपाल गएँ, नेपाल जाँदाखेरि कृष्ण धारावासी मुकारुङ हामी बसेर एउटा कार्यक्रम पनि गऱ्यौँ काठमाडौँमा, धरानमा पनि हामीले एउटा कार्यक्रम गऱ्यौँ। त्योभन्दा अगाडि एउटा के भएको थियो भने 2007 पनि म नेपाल जानुभन्दा अगाडि धरानमा एउटा राष्ट्रिय सम्मेलन भएको थियो आदिवासी उपन्यास र भयवाद विमर्श भनेर, त्यसमा चाहिँ 11 कार्यपत्र पेश भएको थिए, यसमा डाक्टर गोविन्दराज भट्टराई, टङ्क न्यौपाने, मुनिराज शर्मा लगायतका विद्वानहरूको चाहिँ कार्यपत्र थियो 11। त्यो 11 कार्यपत्रलाई समेटेर एउटा प्रकाश थाम्सोङको सम्पादनमा भयवाद चिन्तन र विमर्श भन्ने पुस्तक लेखेको थियो, त्यसलाई चाहिँ काठमाडौँमा पनि हामीले छलफल चलायौँ धारावासी राजेन्द्र मुकारुङ बसेर पनि र धरानमा पनि त्यसलाई विमोचन गऱ्यौँ र विमोचन गर्दै गऱ्यौँ अनि त्यसमा केही कुराहरू मैले बोले र भयवाद अध्ययन केन्द्रको घोषणा पनि त्यस बेलामा भयो धरानमा र काठमाडौँ भएको कार्यक्रमले मलाई भयवादमा अझै लेख्ने ऊर्जा प्राप्त गर्यो र त्यो कार्यक्रममा सम्बन्ध छलफलहरू सकिएपछि म फेरि हङकङ फिरेँ। हङकङ फिरेपछि मलाई अलिक बढी व्याख्याहरू आउन थाल्यो कि, अब त्यो काठमाडौँले मलाई ऊर्जा दियो होला, ऊर्जा दियो होला, व्याख्या गर्दै गएँ अनि 2011-12 चाहिँ एउटा सैद्धान्तिक रूपमा धरो किताब चाहिँ तयार भइसकेको थियो र हाम्रा मैले भने म नामै नभनौँ प्रकाशनको साथीहरूको किनभने उनीहरूको प्राविधिक गडबडी हुन्छ, उहाँहरूले मलाई माग्नुभयो र मैले दिएँ, दिइसकेपछि उहाँहरूको के प्राविधिक समस्याहरू उत्पन्न भयो होला, समयमा प्रकाशन गर्न सक्नु भएन त्यो किताब र 2013 फेब्रुअरी 16-17-18 हामीले धरानमा अन्तर्राष्ट्रिय एउटा कार्यक्रम गरेको थियौँ। अब अन्तर्राष्ट्रिय चाहिँ कस्तो थियो भन्दाखेरि विश्वको सबै साहित्यकारहरू ल्याएको थिएन, विश्वको धेरै देशहरूबाट, तर उत्तर भारतको 8 राज्यबाट हामीले 55 साहित्यकार, समालोचक, नाटककार, कलाकार, सङ्गीतकारहरू ल्याएको थियौँ त्यो धरानमा। भयवाद र सांस्कृतिक अन्तर्विमर्श भन्ने कार्यक्रम थियो, त्यसमा र हाम्रो बढी जोड चाहिँ त्यहाँनिर भयवाद भन्दा पनि अन्तर संस्कृतिमा बढी जोड गरेको थियौँ हामीले, किनभने नेपालमा पनि राजनीतिक परिवर्तन भइरहेको थियो, विभिन्न जातिहरूलाई चाहिँ एकअर्काको समन्वयको एकअर्काको सह अस्तित्वको कुराहरू उठिरहेको थियो नेपालमा पनि, र उत्तर भारतमा पनि जो बसिरहेको हाम्रा नेपाली दाजुभाइहरू हुनुहुन्छ त्यहाँ पनि एउटा अस्तित्वको सङ्कट थियो, किन अहिले पनि छ त्यो तपाईँले पनि थाहा छ होइन, र त्यस्तो ती हाम्रा दाजुभाइहरूलाई अलिकति राम्रो सन्देश, हाम्रो भन्दा पनि जुन त्यहाँको लोकल आदिवासी जनजातिहरू हुन्छ नि उत्तर भारतमा, उनीहरूलाई चाहिँ केही राम्रो सन्देश दिएर हाम्रा चाहिँ नेपाली दाजुभाइहरू पनि एउटै हुन् भन्ने किसिमको सन्देश दिनलाई हामीले धरानमा अन्तर सांस्कृतिक भयवाद तथा अन्तर सांस्कृतिक कार्यक्रम गरेका थियौँ। त्यसमा उत्तर पूर्व भारतका 10 विभिन्न जनजातिहरूले पनि झाँकीहरू प्रस्तुत गरेका थिए, र नेपालका पनि विभिन्न जनजातिहरूले 10 जतिले गीतहरू सङ्गीतहरू अनि त्यहाँको झाँकीहरू प्रस्तुत गरेका थियौँ। र
त्यो त्यो कार्यक्रमसँग भयवादसँग के सम्बन्ध रह्यो?
त्यहाँनिर चाहिँ खासमा चाहिँ भयवादसँग के सम्बन्ध छ, जस्तै के सम्बन्ध छ भन्नुहुन्छ भने, उत्तर पूर्व भारतका हाम्रा नेपाली दाजुभाइहरू जहिले पनि भयभीत हुन्छन् के, कुनै दिन हामी लखेटिन पर्छ कि यो मुलुकबाट, कुनै दिन हाम्रो अस्तित्व सङ्कटमा पर्छ कि भनेर उहाँहरू धेरै भयभीत रहेको अवस्था अहिले पनि छ। अरू हामी नेपाल र भारतबाट बाहिर बसेको जुन अमेरिका हङकङ जापानतिर बसेको नेपालीलाई त्यो अवस्था छैन, किनभने त्यो देशको कानुनले बढी संरक्षण गरिसकेको छ अब होइन, तर भारतमा अझै पनि त्यो चाहिँ नि समस्या छ, किनभने एक त त्यहाँका आदिवासी जनजातिहरूले सम्पूर्ण कुरा बुझिरहेका छैनन्, बुझेर पनि उनीहरूलाई धेरै अधिकारले संरक्षित गरेको हुनाले बाहिरबाट जाने मान्छेहरूलाई त्यति राम्रो बिगार गरिरहेको पाइँदैन, एउटा त्यो अवस्था छ, र त्यही अवस्थाले गर्दाखेरि पनि भयवादको उत्तर पूर्व भारतमा चाहिँ धेरै लोकप्रिय छ। उत्तर पूर्व भारतको सबै राज्यहरूमा करिब करिब जहाँ नेपाली मात्रै होइन गैर नेपालीहरूले पनि भयवादलाई एउटा स्वीकारेका छन् र राम्रो मानेका छन्। त्यो भयवाद भन्ने शब्द फेरि जति नेपालीले बुझ्छन् आसामिसको पनि भय नै हुँदो रहेछ, त्यो शब्द एउटै हुँदो रहेछ, हिन्दीको पनि भय नै हुन्छ, र शब्दले पनि उनीहरू आकर्षित छन्। र भयवादसँगको सम्बन्ध भनेको चाहिँ अस्तित्वको सवाललाई लिएर उहाँहरूको त्यो भयलाई कसरी कम गर्ने भन्ने के हो त्यतिखेर।
तर मेरो एउटा प्रश्न के रह्यो भने, तपाईँले भयवादको र यो जनजातिका भारतमा बसेका आप्रवासी नेपालीहरूको कुरा गर्दाखेरि जुन भय उहाँहरू उत्पन्न छ नि,
हजुर हजुर,
यो त वर्षौँ वर्षको कुरा हो होइन?
हजुर,
तपाईँले निकाल्नु भएको भयवादको सिद्धान्त भर्खर 17 वर्षकोदेखि तपाईँले काम गर्दै आउनुभएको छ, जबकि त्यो आप्रवासीहरूको समस्या लामो समस्या हो, इभेन हामी बर्मासम्म पनि पुग्न सक्छौँ होइन?
त्यसलाई
तपाईँले कसरी जोड्न खोज्नु भएको, हाम्रो श्रोताहरूले केही भनिदिनु न, प्रश्न पालौँ।
बडो बडो राम्रो कुरा गर्नुभयो। यो कतिपय कुराहरू जब सिद्धान्तहरू आउँछ, एउटा ज्ञान आउँछ भनौँ न होइन, अगाडिका चाहिँ कुराहरूमा केही परिवर्तन आउँछ के, एउटा जुन मान्यता भएर बसेको छ, जस्तै तपाईँको चाहिँ नि विश्वका ठुला ठुला चाहिँ सिद्धान्तहरू कसरी आउँछन् भन्दाखेरि, जो अगाडिदेखि मानिरहेको जुन समाज छ, एउटा क्षेत्र छ, त्यसले चाहिँ ती मान्छेहरूलाई एक किसिमको वाक्क जस्तो एउटै कुरा जस्तो लाग्दो रहेछ के। त्यसमा चाहिँ करिब करिब एउटा रसियन फर्मलिस्ट भनौँ न, उनीहरूले चाहिँ एउटा सिद्धान्त पनि गरेका छन्। तपाईँको आज पनि गयो काममा, भोलि पनि गयो, पर्सि पनि गयो, होइन, त्यही गाडी छ, त्यही घर छ, त्यस्तो भयो भने के हुन्छ अरे भन्दाखेरि, उनीहरूलाई वक्क हुँदो रहेछ क्या त्यही मान्छेहरूलाई, होइन, अनि आज पनि अनि पुरानो हुँदै जान्छ अरे क्या त्यो समाज नै, अनि समाजलाई नयाँ दिनको गर्नको लागि चेन्ज त पुरै गर्न सकिँदैन, तर सैद्धान्तिक रूपमा जब नयाँ दृष्टिकोण आउँछ, त्यो दृष्टिकोण आइसकेपछि समाज फेरि एकपल्ट नवीकरण हुन्छ अरे क्या उनीहरूको समालोचक दृष्टिकोणबाट। नयाँ जस्तो आउँछ, तैपनि अब जुन भएको जुन कुरा छ, भएको चाहिँ हिजो चाहिँ तपाईँको हेर्नुभयो नकारात्मकमा प्रयोग गरेको छ, र सानो चाहिँ झिनो रूपमा प्रयोग भएको छ क्या भएको। आदिम कालदेखिको हाम्रा लेखकहरूले हाम्रा दार्शनिकहरूले भयलाई नउठाएको होइन, उठाएका छन्, तर त्यसलाई मजबुत बनाउन सकेका छैनन्, र हामी भयवादी दृष्टिकोणबाटै सबै चाहिँ यसलाई मजबुत बनाएर ल्याइरहेको छौँ, मजबुत ढङ्गले व्याख्या गरेको छौँ। भन्नुको अर्थ चाहिँ के हो भन्दाखेरि, जुन दृष्टिकोण थियो नि हिजो, यी अब उत्तर आधुनिकताहरूको भने आउने ग्यासको रूपमा रहेको थियो, छोडिएको थियो क्या यो, अब छोडिएको बिन्दुबाट एउटा हामीले उठाएर ल्याएको। भन्नु म उदाहरण दिन्छु तपाईँहरूलाई, आदिमकालदेखिको मानव सभ्यतालाई हेर्नुभयो भने, जस्तो ढुङ्गाको हतियार आयो नि होइन, ढुङ्गाको हतियारलाई चाहिँ मार्क्सवादीहरूले आदिम सभ्यता भनेर त्यतिकै छोडेका छन् के, है त्यसलाई व्याख्या गरे अब हामी के भन्छौँ भने जब ढुङ्गाको हतियारको कुरा आउँछ आणविक हतियारको कुरा आउँछ त्यो भयबाट नै चाहिँ निर्देशित छ भएकै कारणले चाहिँ हामी बनाउने हो भनेर यो हाम्रो करिब करिब नयाँ व्याख्या हो होइन जस्तो अब बाघ आयो नि तालिम कालमा खानेकुरा त खानु पर्यो बाघसँग जित्नको लागि हामीले हतियार ढुङ्गाको हतियार बनायौँ होइन भनेर मार्क्सवादमा त्यो व्याख्याहरू छैन अरू सिद्धान्त पनि तपाईँले मलाई लाग्छ अध्ययन गर्नुभयो भने त्यो पाउनुहुन्न होइन र हामी चाहिँ त्यो चाहिँ भएको कारणले अब तपाईँको घर पनि बनायो उडारोमा मान्छे बसे अब प्रकृति पूजा गर्न थाले होइन हतियार बनाए भनेर चाहिँ नयाँ ढङ्गले आदिम सभ्यतादेखि व्याख्याहरू नयाँ
छोटकरीमा भन्दाखेरि भयवादले जनजीवन सञ्चालन भइरहेको छ एक शब्दमा परिभाषा गर्दा यही हो तपाईँको अर्थ भने अनुसार
हो मैले किताबको बाहिर पनि लेखेको छु भयले जीवनलाई सञ्चालन निर्देशन र नियन्त्रण पनि गर्दछ
ओके एउटा कुरा त्यो भएन ल मैले अब एक्जाम्पलको लागि तपाईँले प्रमाणित गर्नु पर्दाखेरि मैले तपाईँसँग अन्तर्वार्ता लिनलाई सम्पर्क गरेँ
हजुर
यसमा भयवादको कहाँसम्म के असर छ हामीलाई अलिकति हाम्रो श्रोतालाई प्रश्न पार्न सक्नुहुन्छ मैले तपाईँलाई सम्पर्क गरेँ अरे एक्जाम्पलको लागि होइन यसमा भयवादले कसरी काम गरेको छ
अब यसलाई व्याख्या गर्नु पर्दाखेरि जस्तो तपाईँलाई साधारण अब ढङ्गले म तपाईँलाई उत्तर दिउँ अब तपाईँले मलाई अन्तर्वार्ता लिनुभयो नि होइन अब मैले देशजीको अन्तर्वार्ता लिँदाखेरि अब मेरो मैले लिएको राम्रो हुन्छ कि हुँदैन मैले कति चाहिँ बोल्न सक्छु उहाँसँग अथवा मैले त्यो विषयवस्तु पढेको पनि छुइनँ होइन भरे के हुन्छ त भने एक किसिमको भय त तपाईँलाई हुन्छ नै होइन अब फेरि तपाईँ आफै पनि त्यो श्रोताहरूमा काम गरिरहनु भएको छ तपाईँले लिएको कुनै पनि अन्तर्वार्ताहरू श्रोताहरूले कसरी प्रतिक्रिया गर्छन् भन्ने त भयो हुन्छ नै नि अब त्यसलाई त यसरी नै हामी व्याख्या गर्यौँ होइन र अरूलाई पनि हामी धेरै व्याख्या गर्छौँ यति मात्रै होइन तपाईँको जुन स्थापित सिद्धान्तहरू छ नि ती सिद्धान्तहरूमा पनि हामी नयाँ ढङ्गले चाहिँ फेरि पुनर्व्याख्या गर्छौँ तपाईँले यसमा उदाहरण दिनु न भन्नुभयो भने म तपाईँलाई दुई चारवटा राम्रोसँग उदाहरण दिन सक्छु चार्ल्स डार्विनको सिद्धान्त प्राकृतिक छनौट होइन एउटा ठुलो पोइन्ट हो नि त हामी म के भनिरहेको छु भने भयवादमा प्रकृतिले छनौट गर्दैन यो संसारमा को प्राणी बाँच्नु छ को मर्छ त्यसको छनौट मान्छे स्वयंले प्राणी स्वयंले गर्नुपर्छ भने होइन अब कसरी भने फेरि सोध्नु भयो भने उदाहरण दिन्छु नेपालको मान्छेको औसत आयु 55 वर्ष छ होइन अमेरिकाको मान्छेको औसत आयु 85 वर्ष छ त प्रकृतिको अनुसार त एउटै हो नि त अमेरिकन मान्छेहरूले चाहिँ आफूलाई बढी उमेर बढाउनको लागि मृत्यु भएबाट एक्सर्साइज गर्ने खानेकुरा खाने अनि आफ्नो स्वास्थ्यलाई बढी ध्यान दिने चाहिँ परिपाटी राष्ट्रले पनि गर्यो जनताले पनि गरे आफैले पनि गरे हाम्रो नेपालमा चाहिँ राष्ट्रले जनताको जो आयु लम्बाउने कुराहरू मृत्यु भएबाट जुन हुनुपर्ने कुराहरू गर्दैन र चाहिँ औसत आयु चाहिँ उनीहरूको कम हुन्छ तर प्रकृतिको हिसाबले चाहिँ धार्मिक सिद्धान्त अनुसार त अमेरिकाको मान्छे 85 वर्षमा मर्छ नेपाल पनि मर्नु पर्ने होइन यस्ता धेरै उदाहरणहरू छन् यो किताबहरूमा पनि पाइन्छ
अब मैले अघि भने नि अब देशजीसँग अन्तर्वार्ता लिने भन्ने कुरालाई चाहिँ कसरी भयवादसँग चाहिँ सम्पर्क कनेक्ट गर्नुहुन्छ भन्दाखेरि तपाईँले जुन जवाब दिनुभयो नि मैले भय देशजीसँग अन्तर्वार्ता लिँदाखेरि राम्रो नहुन सक्छ अथवा हुनसक्छ अथवा यस्तो उस्तो भन्ने मैले जे सोचेँ नि मेरो लागि ती विचार हुन् मैले गरेका विचार हुन् होइन तर तपाईँको लागि भय भयो अलिकति तपाईँको लागि त्यो भयो मैले मेरो लागि जुन जति जब मैले विचार गरेँ नि मेरो लागि त्यो विचार भयो मेरो लागि भय भएन तर तपाईँको लागि मेरो विचार भयो भएर त्यही भएर अथवा विचारले निर्देशित गरेर मैले तपाईँसँग अन्तर्वार्ता लिएँ भन्ने तपाईँको भनाइ भयो होइन यसलाई अलिकति कसरी तपाईँले पुष्टि गर्न
सक्नुहुन्छ अब यो चाहिँ के छ भन्नुहुन्छ भने उत्तर आधुनिकतातिर जाँदाखेरि अर्थको व्याख्याहरू चाहिँ व्यापक व्याख्या गरेको पाउँछौँ हामीहरू अर्थ चिप्लिन्छ भन्छन् होइन केन्द्र हुन्छ भन्छ त्यसको सीमान्त हुन्छ भनेर उनीहरूले धेरै व्याख्या गरेका छन् होइन तर अर्थको जन्म हुन्छ भनेर व्याख्या गरेको छैनन् के मैले धेरै बुझेँ कि अब अर्थ चाहिँ जन्म कसरी हुन्छ त्यसमा निर्भर गर्छ भन्नुको अर्थ चाहिँ कुनै पनि शब्दलाई यो कतापट्टि जाँदैछ जस्तो तपाईँले चाहिँ त्यसलाई चाहिँ एउटा सोच चिन्तनको रूपमा लिनुभयो यो तपाईँले भन्नुभयो होइन मैले त्यसलाई कति मैले चाहिँ भएको रूपमा व्याख्या गरेँ होइन अब यो चाहिँ तपाईँको र मेरो आफ्नो ढङ्गको बुझाइ हो कि तपाईँले अर्थ जस्तो मृत्यु भन्यो नि त होइन मृत्युलाई कसैले आफ्नै ढङ्गले बुझेको छ सरल पनि मिलेको हुनसक्छ कसैले चाहिँ त्यसलाई चाहिँ नि भयभीत हुने एउटा उको रूपमा पनि लिएको हुनसक्छ। कुनै रोग हो, कुनै राजनीति हो, जस्तो नेपालकै राजनीति कुरा गर्ने हो भने अब एमाले एक किसिमले बुझेको छ त्यही देशको बनावट हो, होइन? अब माओवादी आफ्नो ढङ्गले बुझेको छ, मधेसीमा जुन आन्दोलन गरिरहनु भएको छ उहाँले आफ्नो ढङ्गले बुझ्नु भएछ नि त। त्यो बुझ्नको पछाडिको कारण चाहिँ अर्थको बनावटमा भर पर्छ के है। अनि अर्थ तपाईँले कसरी बुझ्नु भएको छ, तपाईँ आफ्नो ढङ्गमा राइट नै हुनुहुन्छ।
त्यसो यसरी भन्दै हुन्छ देशजी। अब भनेपछि भएमा तपाईँले आफ्नो हिसाबले कुरा गर्नुभयो, विचार भन्ने कुरा म आफ्नो विचारले कुरा गर्दैछु होइन, मेरो आफ्नो हिसाबले चाहिँ विचार भन्ने बुझेँ, तपाईँले आफ्नो हिसाबले भयवाद भन्नुभयो, तपाईँसँग म सहमत नहुन पनि सक्छु होइन,
मजाले सक्नुहुन्छ
र तपाईँ, अनि त्यसो अवस्थामा तपाईँले मानिसलाई कसरी सहमत गराउनुहुन्छ, आफ्नो सिद्धान्तमा मानिसहरूलाई कसरी भित्र ल्याउनुहुन्छ त्यो घेराभित्र?
हो अब के मैले आफ्नो ढङ्गले त्यसलाई व्याख्या गर्ने हो होइन, यो संसार भनेको मैले बदल्न सक्ने होइन, मैले बदल्न सक्ने होइन। मार्क्सवादले पनि त्यही जीवनलाई व्याख्या गर्यो होइन, त्यही जगतलाई व्याख्या गर्यो। अस्तित्ववादले पनि त्यही चाहिँ जगतलाई व्याख्या गर्यो, जीवनलाई व्याख्या गर्यो। विसङ्गतिले पनि त्यही व्याख्या गर्यो। जति पनि सिद्धान्तहरू आउँछ उनीहरूले आफ्नो दृष्टिकोणबाट व्याख्या गर्छन्। कुनै एउटा चाहिँ तपाईँको एउटा रुख छ होइन, रुखलाई हामी चाहिँ एकातिर हेर्छौँ एक किसिमको देख्छौँ, अर्कोतिर हेर्छौँ अर्को देख्छौँ, तर रुख त रुख त्यही हो नि त होइन। हेर्ने दृष्टिकोण र क्षेत्रहरू त्यो मात्रै फरक हो नि होइन। अब हेर्नु कसैलाई पूर्वबाट गरेको राम्रो लाग्ला, कसैलाई उत्तरबाट देखेको राम्रो लाग्ला होइन, कसैलाई चाहिँ एकदमै पालुवा लाग्दै गरेको राम्रो लाग्ला, कसैलाई चाहिँ पात झरिसकेको राम्रो लाग्ला होइन। त्यो छ मान्छेको चोइसको कुरा भयो र हामीले चाहिँ आफ्नो आफ्नो कोणबाट चाहिँ त्यसलाई व्याख्या गर्ने हो। अनि व्याख्या गर्दाखेरि जुन मान्छेलाई चाहिँ हामीले व्याख्या गरेको पक्षबाट मनपर्छ, चित्त बुझ्छ होइन, उसले त्यसलाई विश्वास गर्छ। सबै मान्छेकोलाई त हामी विश्वास दिलाउन सक्दैनौँ होइन, र मान्छे विश्वास पनि हुन हुँदैन, हुनु पनि हुँदैन नि त। एउटा मात्रै दृष्टिकोणले संसार चल्दैन नि होइन।
भनेपछि आफ्नो काम गर्दै जाउँ, आफ्नो विचार पोख्दै जाउँ, मानिसले चाहिँ नि विश्वास गर्ने नगर्ने, पछि आउने, लाग्ने नलाग्ने भन्ने कुरा छँदैछ भन्ने कुरा रह्यो
तपाईँको? हजुर हजुर, करिब करिब चाहिँ।
अब तपाईँले अघि भन्नुभयो एउटा आदिवासी भयवादलाई चाहिँ पुष्टि गर्नुको लागि आदिवासी उपन्यास लेखे भन्नुभयो, त्योभन्दा अगाडि तपाईँले के भन्नुभयो भने एउटा उपन्यास लेखेको त्यसमा भयवाद थियो शब्द थियो परेको थियो, मलाई तपाईँलाई आफैलाई पनि सम्झना थिएन, याद थिएन, अर्को साथी कसैले देखाएपछि भयवाद तपाईँलाई लाग्यो भन्नुभयो। त्यो पहिलो उपन्यास भयवाद शब्द प्रयोग भएको कुन उपन्यास थियो? त्यो उपन्यास
त्यसको नाम उजाड हो। उजाड चाहिँ अहिले पनि प्रकाशन भएको छैन, त्यो पाण्डुलिपि जस्तो थियो त्यस बेलामा 1999 सालमा। मेरो साथीले चाहिँ मैले होइन, मेरो प्रिन्ट गरेर दिएको हो, प्रिन्ट गरेर दिएको चाहिँ रिचार्जना साथीले दिएको थियो, उहाँ शरणजी उहाँ दमकका,
अथवा कृतिको रूपमा होइन तपाईँले र पाण्डुलिपि
हो पाण्डुलिपि दिएको हो, त्यो पाण्डुलिपि हो त्यो। हजुर,
त्यो पढिसकेपछि तपाईँले चाहिँ भयवाद प्रति आकर्षित हुनुभएर अनि त्यसपछि त्यसलाई पुष्टि गर्नको लागि आदिवासी भन्ने उपन्यास लेख्नुभयो?
हजुर हजुर,
हो। आदिवासी उपन्यास, आदिवासी भन्ने बित्तिकै यो अलिकता जनजातिमा अलिकता सामाजिक तर्फ गयो होइन?
हजुर हजुर,
यो भयवादलाई तपाईँले पुष्टि गर्नको लागि आदिवासी जनजाति लेख्नको अलिकता पुष्टि हाम्रा श्रोताहरूलाई भनिदिनुहुन्छ, अलिकता कारण पुष्टि गरिदिनुहुन्छ?
के हुन्छ मजाले, केही कुराहरू मैले आदिवासी जनजातिमा योभन्दा अगाडि लेखेको पनि थिएँ होइन। लेखिसकेपछि एउटा चाहिँ त्यो सवाल जो हामी आदिवासी जनजातिबाट आयौँ नि, हामीलाई चाहिँ त्यो एउटा जुन पृष्ठभूमि थियो त्यसले चाहिँ केही काम गरिरहेको नै हुन्छ। त्यो जस्तो तपाईँ कुन पृष्ठभूमिबाट आउनुहुन्छ त्यो पृष्ठभूमि त लेखनमा आउँछ नै, एउटा कसै हामी त्यसलाई नोस्टाल्जिया भनौँला अथवा कुनै शब्द प्रयोग गरौँला, तर बाल्यकालको जुन सेरोफेरोबाट हामी हुर्केका हुन्छौँ त्यही सेरोफेरोबाट हाम्रा साहित्य विचारहरू गरिन्छन् होइन। अर्को कुरा के थियो भने त्यहाँनिर चाहिँ नेपालको चाहिँ तपाईँको जुन एउटा नाट्य चाहिँ सन्तुलनमा तलमाथि अवस्था आइरहेको थियो, त्यसलाई बढी सन्तुलन गरौँ भनेर मैले त्यहाँनिर बढी सन्तुलनको चाहिँ व्याख्या गरेको छु। जस्तो खगेन्द्र संग्रहलाई गोविन्दराज भट्टराईले एउटा मन पराएको लाइन छ क्या, त्यहाँनिर धेरैले उठायो त्यो लाइन चाहिँ। के छ त्यो लाइन भन्दाखेरि, नेपाल भनेको विभिन्न जातिहरूको एउटा फुलबारी हो, जबसम्म त्यो चाहिँ फुलबारीमा विभिन्न रङको जातको फुलहरू फुल्दैनन् तबसम्म त्यसलाई फुलबारीहरू अलिकति भन्न अलिकति गाह्रो हुन्छ भन्ने ढङ्गको एउटा वाक्य छ क्या त्यहाँनिर। किनभने त्यो त्यो उपन्यासको एउटा पात्र निशान भन्ने मान्छे घुम्दै 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 जान्छ विभिन्न क्षेत्रहरूमा, जाँदाखेरि चाहिँ एउटा चाहिँ ठाउँमा आइपुग्छ र त्यहाँनिर चाहिँ एउटा गाउँ हो, त्यो गाउँमा चाहिँ सबै जातिका चाहिँ फुलहरूले फुल्न पाउनु पर्छ अनि त्यसलाई सुन्दर देख्छ भनेर मैले नेपालको राजनैतिक परिप्रेक्ष्यमा पनि त्यो सबै जातिले फुल्न पाउनु पर्छ भन्ने ढङ्गको हो त्यो सन्देश दिएको थिएँ। त्यो सन्देशको आवश्यकता हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ, सधैँ रहनेछ क्या त्यो।
हजुर, तर भाइभाजसँग कसरी कनेक्सन गर्नुभयो तपाईँले?
भाइभाजमा चाहिँ के छ भन्नु, भाइभाजमा चाहिँ के छ, एउटा पात्र छ निशाम भन्ने पात्र। अति पात्रलाई चाहिँ सुरुमा चाहिँ राम्रै अवस्थाको हुन्थ्यो, अब भय कसरी पैदा हुन्छ भन्ने सवालमा हो होइन। सुरुमा राम्रै अवस्थामा हुन्छन् उनी, पछि चाहिँ के न कि आफै डराउने, आफै आत्किने, आफै चाहिँ निन्द्राबाट उठ्ने ढङ्गको उसको चाहिँ देखा पर्दै जान्छ के। देखा परेपछि उसले चाहिँ अनेक ढङ्गले चाहिँ त्यसलाई चाहिँ उपचार गर्न खोज्छ भनौँ न, त्यो कथा अवस्था चाहिँ। अनि उसको आमा बाउ त अब यता जनजातिबाट आएका हुन्छन्, उसले धामी झाँक्री लाउँछन् होइन, अनेक गर्छन्, सबै उपाय गर्दा पनि त्यो चाहिँ जुन चरित्र छ उसको चाहिँ भय कम हुँदैन। जसरी मान्छेको भय चाहिँ पैदा हुन्छ, त्यो मान्छेको भयो भने बाहिरबाट आइराखेको हुँदैन कि त्यो भय। तपाईँ सोच्दै जानुहुन्छ होइन, तपाईँको बढ्दै जान्छ, फेरि सोच्दै जानुहुन्छ, बढ्दै जान्छ नि त त्यो, त आफूलाई थाहा हुँदैन कि होइन। जस्तो तपाईँको कतिपय रोगीहरू हुन्छन्, तपाईँले सुन्नु भएको छ, पढ्नु पनि भएको छ, मलाई एक्लै बस्दा डर लाग्छ होइन, कुनै मृत्युको चित्रहरू देख्दा डर लाग्छ, अहिले त फेसबुकको जमाना, मान्छे मारिरहेको काटिरहेको देख्यो भने त्यत्तिकै तर्सिने मान्छे प्रशस्तै भेटिन्छ क्या आजभोलि। त्यस्तै किसिमको एउटा क्यारेक्टर हो त्यो चाहिँ उपन्यासको। अनि उनी चाहिँ सबै कुरा अध्ययन गर्छन्, यसको स्रोत कहाँ हो भनेर पनि गर्छन्, विभिन्न पुस्तकालयमा जान्छन्, त्योसँग सम्बन्धित धेरै सामग्री पढ्दाखेरि पनि उसले चाहिँ त्यसको स्रोत भेटाउन सक्दैन र उसले घर छोडेर हिँड्छ, गौतम बुद्धले छोडेर हिँडेको जस्तै घर छोडेर हिँड्छ। अनि भतारिन्छ उसको आफ्नो चाहिँ त्यो समस्याको समाधानको लागि, विभिन्न जङ्गल चाहिँ भतारिँदै जाँदाखेरि पनि उसले चाहिँ त्यो समस्याको समाधान भेट्दैन, त्यो जुन भयबाट जुन प्रेरित भइसक्यो अथवा पीडित भयो। अनि अन्तत गर्दा एक ठाउँमा एउटा चाहिँ एउटा रुख हुन्छ, त्यो रुख भनेको चाहिँ एउटा सेल्फ कन्सियसनेसको कुरा मैले त्यहाँ देखाउन खोजेको हो। आफैले जबसम्म मेरो समस्या यो हो भनेर मान्छेले भन्दैन, मेरो डरको कारण यो भनेर आफैले चाहिँ त्यसको निर्णय गर्दैन, बाहिरको कुनै मान्छेले सल्लाह सुझाव धामी झाँक्री सबै लगाउँदाखेरि पनि त्यो चाहिँ निको हुन सक्दैन होइन भन्ने कुराको सन्देश दिएको मैले त्यहाँनिर।
अनि यहाँनिर त तपाईँले मेरो प्रश्नको एउटा जवाब दिनुभयो, भयवादको अन्त्य कसरी हुन्छ त भनेर मैले एउटा प्रश्न सोध्न लागेको थिएँ तपाईँलाई। तपाईँले यो भनेर रुखको चाहिँ प्रतिबिम्बको कुरा गर्नु भएर मेरो जवाब दिनु, मैले प्रश्न सोधिरहनु परेन।
ए हजुर हजुर, होइन शुद्ध हुन्छ किनभने नि एउटा यहाँ एकदमै सबैभन्दा हजुर म तपाईँलाई किन शुद्ध हुन्छ भनेको भने नि धेरै मान्छेहरू चाहिँ भयो हीन हुन्छ कि हुँदैन, हुने हुँदैन भन्ने तर्कहरू गर्छन् नि त होइन, तपाईँले सुन्नु भएको छ होइन। यसमा हामीले यसमा प्रश्न राख्दाखेरि एकदमै राम्रो हुन्छ, भयो हामी हीन पनि बनाउने प्रयास गर्दैनौँ भयो बातमा होइन, भयलाई बढीभन्दा बढी नजिकबाट चिनाउने चाहिँ प्रयास गर्छौँ। र म के भन्न चाहन्छु भने भयो यस्ता हुन्छन् कि तपाईँको सुरुदेखि अन्त्यसम्मको भन्ने पनि हुँदैन, कुन विषयबाट तपाईँलाई भय पैदा भएको छ त्यो भयबाट तपाईँ निस्किन सक्नुहुन्छ। र कतिपय यस्ता भय हुन्छन्, मैले भयबाट देखाइरहेको छु, दीर्घकालीन भय मृत्युको भय जो छ त्यो हामी हटाउन सक्दैनौँ प्राय, तर त्यसलाई चाहिँ सन्तुलन गरेर व्यवहार गर्न सक्छौँ। र अन्य भयहरू हुन्छन्, जस्तो शङ्खाबाटको भय हुन्छ, शङ्खाले धेरै भय पैदा गर्छ, भ्रमबाट पनि धेरै भय हुन्छ। अब यी भयहरूलाई चाहिँ जब भ्रम भएको भय हो, भय भ्रम रहेछ भन्ने कुरा थाहा पाएको बेला त्यो भय चाहिँ समाप्त हुन्छ, शङ्खा जस्तो तपाईँ समाप्त हुन्छ त्यो बेलामा। तर अरू भयहरू त हुन्छ नै, र कतिपय भय त हामीले चाहिने भय पनि हुन्छ फेरि होइन, हामीले चाहिने भय पनि हुन्छ। जस्तो उदाहरणको लागि म एउटा व्यापारी भयो नि त, उदाहरणको लागि होइन, मलाई मेरो व्यापार चाहिँ नि अगाडि बढाउनु पर्छ भन्ने किसिमको भयो चेतना भएन भने त म त मेरो व्यापार अगाडि बढाउन सक्दिनँ। तर धेरै भयो भयो म बजारमा भएको प्रतिस्पर्धा देखेर म आत्तिए डराएँ भने चाहिँ फेरि पनि मलाई के हुन्छ, ए यो त व्यापार त गर्नै नहुँदो रहेछ नि, मेरो सबै डुब्छ नि भन्ने किसिमको पनि भयो गर्यो।
भनेपछि देश एउटा कुरा, अब अङ्ग्रेजीमा यसलाई भनौँ न, भयवादलाई अङ्ग्रेजीमा फियरिज्म भन्नु भएको छ नि तपाईँले, फियरिज्म भनिन्छ होइन। अब अर्को शब्दमा कुरा गर्ने हो भने तपाईँले आदिवासीको अघि एउटा पात्रको कुरा गर्नुभयो, जसले रुख देखेपछि उसमा चेतना आयो, उसमा चाहिँ जुन कुराले चाहिँ उसलाई भागेर घर छोडेर भागेको थियो, त्यो अर्को हिसाबले भन्यो उसमा फोबिया थियो होइन, अर्को हिसाबले फोबिया पनि हो। त फोबिया र फियरिज्ममा कतिको फरक र समानता, तपाईँले किन फोबिया भन्नु भएन, अथवा फोबिया भन्ने एउटा किसिमको रोग पनि हो, यसलाई अलिकति पुष्टि गर्न सक्नुहुन्छ?
मजाले किन नसक्नु, पश्चिममा चाहिँ नि यसलाई भयलाई फोबिया भनेर नकारात्मक प्रयोग गरेको पाइन्छ। फोबिया चाहिँ नि तपाईँको चाहिँ एउटा रोगको रूपमा उनीहरू लिन्छन् र धेरै छ फोबिया तपाईँको, मेरो किताबको पछाडि पनि 10 पेज छ कि, तपाईँले फोबिया .com भनेर हेर्नुभयो भने तपाईँको चाहिँ नि त्यसमा पनि वर्गीकरण गरेर यति विशेष व्याख्या गरेको पाइन्छ नि फोबिया .com हेर्नुभयो भने। तर उनीहरूले त्यसलाई कहिले पनि त्यो पोजिटिभ भनेर व्याख्या गरेको पाउँदैनौँ हामीहरू, होइन, नकारात्मक रोग जस्तो आतंककारी ढङ्गको चाहिँ प्रायःको नकारात्मकै देख्छन् उनीहरू। अर मैले व्याख्या गर्दाखेरि चाहिँ दुईटा विङ्सहरू हुन्छ यसको, एउटा पोजिटिभ पनि छन् नेगेटिभ पनि छ। जस्तो तपाईँको हत्या गर्ने मान्छेहरू आतंक फैलाइरहेको छ नि विश्वमा, अहिले हत्या र आतंक जुन जति पनि छन् यो चाहिँ नकारात्मक अङ्ग गयो उनीहरूको डरकै कारणले हो भन्छु म। जस्तो तपाईँको चाहिँ जो अहिले आतंक मचाइरहेका छन् उनीहरूले आफ्नो अस्तित्वको भयले गर्दाखेरि मेरो अस्तित्व अर्को चाहिँ अस्तित्वले समाप्त गरिदिन्छ होला भन्ने भएबाट अस्तित्व बचाउनको लागि उसले आतंकको मार्ग लिइरहेको छ। तर पोजिटिभ भयो सकारात्मक भयोबाट जानुहुन्छ भने के हुन्छ, शान्त हुन्छ समाज, तपाईँको प्रगति हुन्छ, उन्नति हुन्छ, सफलता हुन्छ के।
अब यो भयवादलाई साहित्यमा
हजुर
कसरी प्रयोग गर्दाखेरि कसरी देख्नु भएको छ तपाईँले, फाइदा के बेफाइदा के
भन्नाले? अब साहित्य पहिला कस्तो हुन्छ भनेर पनि विश्वका केही मान्छेहरूले व्याख्या गरेका छन् होइन, जस्तो तपाईँको माथि अर्नल भन्ने बेला
विशेष गरी हामी नेपाली साहित्यकै कुरा गरौँ न होइन, अब हामी तपाईँले नेपालबाटै सुरु गर्नुभएको छ, तपाईँ नेपाली हुनुभयो, हामीले चाहिँ धेरै छ नेपाली साहित्यकै कुरा गरौँ, फेरिज भन्दा पनि हामी भयवादकै कुरा गरौँ न होइन, त्यसपछि हामी अन्तर्राष्ट्रिय बजारमा जाने त छँदैछ
छँदैछ हजुर हजुर ठिक छ। पहिलो कुरा चाहिँ के हुन्छ भने जुन दर्शनमा आइसकेको दर्शनको कुराहरू हुन्छन्, दर्शन एउटा छुट्टै पनि हो, त्यसको साहित्य नै हुनुपर्छ भन्ने पनि जरुरी नहुन सक्छ होइन, पार्ट नै भिल्ले हो नि त त्यो। तर प्राय जसोको विश्व नेपालमा पनि चलन के भइरहेको छ भन्दाखेरि दर्शनको चाहिँ साहित्यसँग एकदमै कोरिलेटेड हुनुपर्छ भन्ने नै छ, र साहित्यमा बढी प्रयोग गर्नुपर्छ भन्ने नै छ। जस्तो अहिलेसम्म हाम्रो साहित्यिक आन्दोलन आए, तेस्रो आयाम आयो, त्यसपछि लीला लेखनहरू आयो, उनीहरू प्रयोग गरिरहेछन् नि त्यहाँनिर होइन, यिनीहरू चाहिँ एक किसिमको मुभमेन्टको रूपमा आइरहेको छ, लीला अलिकति सक्रिय भएर आएको छ होइन। तर दर्शनै भनेर चाहिँ कतिपय ठाउँमा समालोचक विषय भएको छ, कसैले दर्शन भनिरहेका छन्, कसैले बाद पनि भनिरहेका छन्, लीलावादहरू तेस्रो आयामको पनि कुराहरू आइरहेको छ होइन। तर मलाई के लाग्छ भने विशुद्ध जब दर्शन हुन्छ त्यसले सबैतिर प्रभाव पार्दछ, तपाईँको चाहिँ कला साहित्य सङ्गीत सबैतिर चाहिँ त्यसको प्रभाव हुन्छ। त्यो प्रभाव कसरी गर्ने भन्ने बारेमा चाहिँ मलाई लाग्छ दर्शनले व्याख्या जो गरिरहेको छ उसले यस्तै हुन्छ भनेर फर्मुला बनाएको जस्तो मलाई लाग्दैन। यस्तै फर्मुलाभित्र बसेकोलाई चाहिँ यो चाहिँ यसरी भन्ने भन्ने कुरा हुँदैन। समालोचकले हेर्ने दृष्टिकोण हो र कतिपय क्षेत्रमा लेखकले आफै पनि व्याख्या गर्नु समालोचक भएर भन्नु पनि पर्ने हुन्छ, मेरो यो पुस्तकको मेरो यो चाहिँ ठाउँमा यसरी भयवाद प्रयोग भएको छ भनेर व्याख्या पनि गर्नुपर्ने हुन्छ होइन। अब समालोचकहरूले त्यसले कसरी भन्छ त्यो उनीहरूको कुरा हो नि त होइन, उनीहरूले प्रयोग ठिक छ भन्लान् बेठिक छ भन्लान् त्यो त समालोचकको स्वतन्त्रताको कुराहरू भए। र अब जब उत्तर आधुनिकताको कुराहरू गर्दाखेरि लेखकको मृत्युको कुराहरू पनि चलिरहेकै छ होइन, लेखकले व्याख्या गर्नु पाउँदैन भन्ने कुरा पनि छ। त्यो त मैले अघि भनेको जस्तै अर्थहरूको बोझाइ हो, र बुझ्दाखेरि उसले जसरी बुझ्छ त्यसरी बुझ्छ, उसलाई स्वतन्त्र छ नि त होइन।
तपाईँले एउटा अन्तर्वार्तामा के भन्नुभएको छ भने भयवादका तपाईँको कृतिलाई चाहिँ चार विधाबाट पुरस्कृत भएको छ भन्नुभयो होइन, यो चार विधा के हुन्?
बडो राम्रो छ नि प्रश्न सोध्नुभयो। जम्मा जम्मा चार पुरस्कार चाहिँ जम्मा अन्तर्राष्ट्रिय रूपमा 5 वटा प्राप्त गरेको हो, त्यसमा चाहिँ कुनैमा स्पिरिचुअलबाट पाएको छ, कुनैमा नन फिक्सनबाट पाएको छ, र दर्शनबाट चाहिँ 2-3 वटा चाहिँ दर्शनबाटै प्राप्त गरेको हो, अनि शासकको दर्शनबाटै हो, अनि तपाईँको एउटा क्यालिफोर्नियाको एउटा दर्शनबाट पाएको छ, र नेसनल इन्डिनिस भन्ने एउटा पुरस्कार छ त्यसमा पनि जितेकै हो, फर्स्ट भएर जितेको हो। अब के रहेछ भन्दाखेरि कतिपय पुरस्कारहरूमा दर्शन विधा रहेनछ, जहाँ दर्शन विधा थिएन त्यसमा मैले जुनसँग किताबसँग मिल्दो जुल्दो विधामा चाहिँ हालेको छु, इन्ट्री गराएको छु, प्रवेश गराएको छु। अब जस्तो तपाईँको एउटामा चाहिँ मैले स्पिरिचुअलबाट हालेँ, त्यसमा अरू विधा थिएन मेरो किताबसँग मिल्दो जुल्दो, एउटामा चाहिँ मैले स्पिरिट पनि नभएको हुनाले नन फिक्सनमा पनि हाले, नन फिक्सनमा एउटा जितेको छ होइन। अब यसरी गरी गरी 4 वटा विधा भन्दा पनि 3 वटा विधामा चाहिँ अहिलेसम्म प्राप्त भइसकेको छ, र बाँकी चाहिँ अब छैन। अब के हुँदो रहेछ भन्दा उपन्यास विधा आख्यान भएको भए नन फिक्सनहरूमा अरूमा चाहिँ हाल्न अलिकति मिल्दैन, अब कवितालाई चाहिँ अरूमा पनि अब कविताभन्दा बाहिरमा हाल्न मिल्दैन नै, तर यो जुन मेरो किसिमको किताब छ यो चाहिँ स्पिरिचुअल पनि हो, अलिकति आध्यात्मिक कुराहरू पनि आयो, केही चाहिँ नन फिक्सन पनि हो, आख्यानभन्दा बाहिरको पनि आयो, र दर्शन त उसको आफ्नै विधा नै हो होइन, यसरी विभिन्न विधाहरूमा हाले। अब यो पुरस्कारहरू कसरी हाल्नुभयो, कसरी पाउनुभयो भन्ने तपाईँको यदि प्रश्न आयो, हाम्रा चाहिँ श्रोताहरू लेखक साथीहरूलाई जिज्ञासु छ भने चाहिँ म के भन्छु भने, अब यो गुगलमा गएर हामीले खोज्यौँ भने संसारभरि थुप्रै किसिमको एवार्डहरू भन्छौँ उनीहरू एवार्डहरू प्राप्त हुँदो रहेछन् होइन, म लगायत अरू साथीहरूले पनि सबैले चाहिँ हाल्न सक्नुहुन्छ, त्यो अङ्ग्रेजीका धेरै छन्, अरू भाषाको त कम नै हुन्छ, त्यसमा पनि अमेरिकाको चाहिँ धेरै छ, बेलायतकोमा कम छ, र सिङ्गापुरतिर पनि छ, र अस्ट्रेलियातिर पनि छ, कतिपय चाहिँ आफ्नो नेसनालिटीको मान्छेलाई मात्रै हाल्न दिन्छ, र जुन मैले अमेरिकामा हालेको जुन पुरस्कारहरू छन् यी सबै पनि खास गरेर अमेरिकन इङ्ग्लिस लिटरेचरलाई विकास गर्नको लागि यिनीहरूले सुरु गरेको चाहिँ हो, त्यसमा पनि हामीलाई पनि हाल्न दिन्छ होइन, र त्यसमा प्रतिस्पर्धा गर्न स्वतन्त्र छ, संसारभरिको सबैले प्रतिस्पर्धा गर्न सक्छन्, र इच्छुक हाम्रा साहित्यकारहरू हाम्रा श्रोताहरूले पनि गुगलमा गएर बुक अवार्ड भनेर खोज्यो भने प्रशस्त पाइन्छ यस्तोहरू।
हस्, हामी अघि भनेको जस्तै कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, र अन्त्यमा तपाईँको आफ्नो भनाइ श्रोताहरूलाई विशेष छोटकरीमा केही भन्नुपर्दै के भन्नुहुन्छ?
मैले चाहिँ हाम्रा श्रोताहरू हाम्रा लेखक साथीहरूलाई केही प्रोत्साहित गर्नलाई के भन्छु भने, अब हाम्रा किताबहरू पनि चाहिँ नि अङ्ग्रेजीमा अनुवाद गरेर र विश्वका चाहिँ ठुला ठुला पुस्तक प्रदर्शनीहरूमा अनि तपाईँको बुक अवार्डहरूमा पनि हाल्न सक्छौँ, हामीले यतातिर एकपल्ट ध्यान दिनुपर्दछ, किनभने हामी सधैँ चाहिँ हिंताबोध पालेर हामी पनि गर्न सक्छौँ, ढङ्गको आफैले आफूले प्रश्न गरेर राख्नुभन्दा अगाडि जाने बाटोहरू खोज्नु राम्रो हुन्छ, र खोज्दै जाँदाखेरि हामी पाउँछौँ। त्यसमा पनि विशेष गरेर अमेरिकामा बसोबास गरेका साहित्यकारहरूले चाहिँ धेरै मौका पाउन सक्नुहुन्छ, अवसर पाउन सक्नुहुन्छ, किनभने धेरै अवार्डहरू धेरै बुक प्रदर्शनीहरू चाहिँ अमेरिकामै हुने गर्छ। अब हामी अमेरिकाभन्दा बाहिरको मान्छेलाई अलिकति कठिन छ, पुरस्कार थाप्न आउन पनि अलिकति कठिन छ, र यसरी हामीले खोज्दै गयौँ भने सिक्दै गयौँ भने हामी पनि अब जुन विश्वको एउटा रङ्गमञ्च साहित्यिक रङ्गमञ्चमा पाइला टेक्न सक्छौँ भन्ने चाहिँ लाग्छ, र हामी सबैले कोसिस गर्दै जानुपर्छ भन्ने म सबैलाई अनुरोध गर्न चाहन्छु।
ल हस् त देश सुब्बाजी, तपाईँलाई अनि शासकको पुरस्कारको लागि बधाई भन्दै तपाईँको भाइवादको लागि चाहिँ अझ उत्तरोत्तर प्रगति होस्, र यसले चाहिँ नि तपाईँको दर्शनले मान्यता पाउँदै जाओस्, त्यसको लागि सफलताको लागि हामी कामना गर्दै खसखस डट कमलाई तपाईँले प्रदान गर्नुभएको समय र विचारको लागि आभार व्यक्त गर्दै आज हामी लाग्दछौँ। धन्यवाद।
हवस्, तपाईँलाई पनि धन्यवाद, तपाईँले मेरो कुरा राख्नलाई मौका दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, नमस्कार।